यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलमा विवाद समाधान सम्बन्धमा विषयगत छलफल शुरू। कार्यदलको बैठक भोलि पुनः बस्ने। जनताका साझा समस्या समाधान गर्न सबै मिलेर अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। नेपालमा आज थप 2634 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमणबाट 15 जनाको मृत्यु। 1565 जना संक्रमण मुक्त। त्रिभुवन विश्वविद्यालयद्वारा विदेशी विश्वविद्यालय र शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रको अनलाइनबाटै समकक्षता दिन शुरू। र रूसमा 28 जना यात्रुसहित हराइरहेको विमानको भग्नावशेष भेटियो। विमानमा रहेका सबैको मृत्यु भएको आशंका। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक विचार आआफ्ना हुने भए पनि एक अर्काप्रति सहिष्णु हुँदै जनताका साझा समस्या मिलेर समाधान गर्नुपर्ने बताउनु भएको छ। सप्तरीको राजविराजमा बन्न लागेको राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सो प्रतिष्ठान सर्वाधिक ठूलो परियोजना हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने बताउनुभयो। उहाँले निकट भविष्यमा सञ्चालन हुने पूर्व पश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोशी मरिन डाइभर्सनले सिंचाईको सुविधा पुर्याउने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले हामी बीचमा रहेका विविधता सम्पत्ति भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि आग्रह गर्नुभयो। सप्तरीको राजविराजमा बन्न लागेको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सप्तरीसहित तराईका 10 जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलको बैठकमा पार्टीभित्रको विवाद समाधानबारे विषयगत रूपमा छलफल शुरू भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा पार्टीभित्र देखिएका विवाद एवं घटनाक्रमका बारेमा विस्तृत गम्भीर र सकारात्मक रूपमा छलफल भएको र छलफललाई निरन्तरता दिने निर्णय भएको कार्यदल सदस्य सुभाष नेम्बाङले जानकारी दिनुभयो। कार्यदलको हिजोको बैठक विषय प्रवेश नै नगरी सामान्य छलफलमा सीमित रहेको भए पनि आजको बैठकमा विषय प्रवेश गरेको र छलफल सकारात्मक रहेको नेता माधव कुमार नेपालको तर्फबाट कार्यदलमा सहभागी नेता भीम रावलले बताउनुभयो। कार्यदलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुभाष नेमाङ, विष्णु प्रसाद पौडेल, प्रदीप गेवाली, विष्णु रिमाल र शंकर पोखरेल सदस्य हुनुहुन्छ भने नेता माधव नेपालका तर्फबाट नेताहरू भीम रावल, घनश्याम भूषाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ। कार्यदलको बैठक भोलि बिहान पुनः बस्नेछ। नेपालमा आज थप 2634 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 7503 नमूनाको पीसीआर परीक्षण गर्दा 1718 जना र 5082 नमूनाको एन्टीजेन परीक्षण गर्दा 916 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 1565 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। कोरोना भाइरस संक्रमणबाट मुक्त हुने दर 94.6% रहेको छ। संक्रमणका कारण आज थप 15 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या 9263 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउन शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरिका 3900 खोप केन्द्रबाट 60 देखि 64 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाउन शुरू गरेको हो। काठमाडौँ जिल्लामा 32 सहित उपत्यकामा 47 खोप केन्द्र रहेका छन्। खोप बिहान 10 देखि अपराह्न 4 बजेसम्म मन्त्रालयले तोकिएको खोप केन्द्रबाट प्रदान गरिनेछ। स्वास्थ्य सेवा विभाग का बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले करिब 5,00,000 जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न लागि जानकारी दिनुभयो। उहाँका अनुसार गत जेठ 25 देखि 29 गतेसम्म खोप लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छूट भएका व्यक्तिलाई पनि दोस्रो मात्राको खोप दिइनेछ। खोप अभियान आजदेखि यही असार 24 गतेसम्म सञ्चालन हुनेछ। त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन शुरू गरेको छ। विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइट मार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरू गरिएको जनाएको छ। देशका विभिन्न स्थानबाट समकक्षताका लागि किर्तिपुर स्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढ़ी पहिरोका कारण सड़क तथा पुलहरूमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। सड़क विभाग पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा 7-सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई आगामी साउन 7 गतेभित्र सुझाव पेश गर्न समय दिइएको छ। कार्यदलको सिफारिशमा अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषय समेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोर बिजोर प्रणाली हटाइए पनि सड़कमा हिजोभन्दा बढ़ी चहल पहल नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। हाल काठमाडौँ उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहल पहल बढ़न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिका पूर्व आमन्त्रित सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधनमा दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले स्वर्गीय कुँवरले नेपाली कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुहुँदै उहाँको निधनबाट नेपाली कांग्रेस र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनु भएको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले शोक वक्तव्य मार्फत जानकारी दिनुभयो। यसैगरी नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कुँवरप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा पुगेर आज महामन्त्री कोइराला सहितका नेताहरूले कुँवरप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको हो। यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ। बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालय सहित सम्पूर्ण जिल्ला कार्यालय 3 दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजय कुमार राईले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। आज जनकपुर पुगेर अध्यक्ष प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य यादवको पार्थिव शरीरमा पार्टीको झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। उहाँले संविधान त्रुटिपूर्ण रहेकाले संशोधनका पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो। आर्थिक वर्षको अन्त्यतिर आएर मात्रै विकास निर्माणका काममा बढ़ी जोड़ दिने र खर्च गर्ने प्रवृत्तिले अनियमितता पनि बढ़न सक्ने भन्दै बझाङ जिल्लामा अनुगमनलाई तीव्रता दिइएको छ। विकास निर्माणको कामका लागि पर्याप्त बजेट समयमै निकासा नहुने र अन्तिममा बजेट सक्न गुणस्तरीय कामभन्दा पनि अनियमितता हुने गरेको पाइएपछि अनुगमन बढ़ाइएको हो। बझाङबाट संवाददाता जगदीश रोकाएको रिपोर्ट।
आर्थिक वर्षको अन्तमा विकास निर्माणसँग सम्बन्धित रकम बढ़ी खर्च हुने भएकाले यस्ता योजना कार्यक्रमहरूको काम प्रभावकारी नहुने र आर्थिक अनियमितता हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बझाङ जिल्लामा अहिले अनुगमनलाई तीव्रता दिइरहेका छन्। स्थानीय तहको आफ्नो अनुगमन समिति भए पनि जिल्ला तहमा जिल्ला समन्वय समितिका प्रमुख सहित प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख र केही नागरिक समाज र पत्रकारहरूको टोली बनाई योजनाको स्थलगत अनुगमनलाई जोड़ दिइरहेका छन्। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी।
आर्थिक वर्षको अन्त्यमा विकास निर्माणसँग सम्बन्धित रकमहरू बढ़ी खर्च हुने र दुरूपयोग पनि हुन सक्ने सम्भावना भएको हुनाले आर्थिक अनियमितताका कुरादेखि लिएर गुणस्तरीय निर्माणका कुराहरू समेत हेर्नुपर्ने भएको हुनाले निगरानी गरिरहेका छौं। स्थानीय तहहरूको चाहिँ अनुगमन गर्ने मुख्य जिम्मेवारी जिल्ला समन्वय समितिको समेत भएको हुँदा जिल्ला समन्वय समिति प्रमुखको समेत समन्वयमा हामीले चाहिँ ठाउँ ठाउँमा विशेष अनुगमनहरू गरिरहेका छौं।
उहाँ जस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर खड्का पनि अनुगमनलाई जोड दिइरहेको बताउनुहुन्छ।
चौमासिक रूपमा हामीले चाहिँ योजनाहरू निरीक्षण गर्ने र त्यसको चाहिँ प्रतिवेदन लिने गाउँपालिकालाई सुझाव दिने गरेका छौँ र अर्को अब चाहिँ विकासीय कार्यालयहरू जुन एनजिओ आइएनजिओले गर्ने क्रियाकलापहरू छन् यिनीहरूको पनि हामीले अनुगमन गर्ने गरेका छौँ।
आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमा विकासीय बजेट निकासा कम हुने र तेस्रो चौमासिकमा आएर मात्र बढी रकम निकासा हुने साथै थप बजेट पनि आउने हुँदा खर्च गर्न हतारोले कामको उपलब्धि नहुने हुँदा आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमै सरकारले विकासीय बजेटलाई निकासा दिई असारमा हुने हतारो कामलाई सुधार गर्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि उच्च स्तरीय कार्यदल गठन गरेको छ। बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदमा परेकाहरूको तत्काल उद्धार र राहतका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको नेतृत्वमा कार्यदल गठन गरिएको प्रदेश सरकारले जनाएको छ। माथिल्लो मनाङमा यातायात सुचारू भएको छ। यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सड़क अवरूद्ध भएको थियो। बाढ़ी पहिरोले क्षति पुर्याएको सड़क मरमत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको निस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक टोली सहितको अनुगमन पश्चात यातायात सञ्चालन भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको सामुदायिक वन हिजो आज लप्सीको जंगलको रूपमा परिणत भएको छ। सामुदायिक वनको रूपमा रहेको जंगलमा लप्सी खेती गरी उद्योग समेत सञ्चालन गरेर स्थानीयले राम्रो आमदानी गरिरहेका छन्। कास्कीबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
चिलाउने, कटुस, उत्तिस र चन्दन बढी मात्रामा देखिने यो वनमा हिजो आज लप्सी धेरै मात्रामा देख्न पाइन्छ। 160 घरधुरी उपभोक्ता रहेको यो सामुदायिक वनले लप्सीलाई सदुपयोग गर्ने रणनीति बनाए अनुरूप लप्सी उद्योगको स्थापना भयो। हाल लप्सी उद्योगबाट अचार, गुलियो र पिरो लप्सीको क्यान्डी निर्माण गरी यहाँको समितिले आय आर्जन गरिरहेको छ। वनपाले सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष चुडामणि पौडेल।
अचार, क्यान्डी, माला बनाइराखेका छौँ र यसबाट जुन उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई धेरै नै लाभ भएको छ।
सामुदायिक वनका रूपमा स्थानीय समुदायले संरक्षण गर्ने जिम्मा पाएपछि हालसम्मको अवधिमा लप्सीले दिएको कमाईले समुदायको विकास र सचेतना जगाउने काम समेत भइरहेको छ। वनपाले सामुदायिक वनका अध्यक्ष टीकाराम पौडेल।
एक घर एक लप्सी बनाउने भन्ने हाम्रो सोच छ। 160 घर छन्, प्रत्येक घरले बेच्न अनिवार्य रूपले भन्ने सोच बनाएर हामीले यो लप्सीलाई
को अचार र क्यान्डीको बजार अझ व्यवस्थापन गर्न सके यहाँको समितिले वार्षिक लाखौं लाख रुपियाँ कमाई गर्न सक्ने अवस्था देखिएकाले यहाँका उपभोक्ता कोल्ड स्टोरको प्रबन्ध गरेर आगामी दिनमा संरक्षणलाई व्यवस्थित बनाउने योजनामा रहेको छ। डिभिजन वन कार्यालय कास्की, संघीय सरकारको वन तथा भू संरक्षण विभाग र विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमले सहयोग गर्दै आएको यहाँको वन समुदाय वन संरक्षणका साथै वनको बहुउपयोगमा लागेको छ। माधव पराजुली, रेडियो नेपाल।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियामा 28 यात्रुसहित हराएको रूसी विमान मलवेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। विमानमा चालक दलका 6 सदस्य र एकजना बालकसहित 22 जना यात्रु सवार रहेका थिए। कामचटको क्षेत्रीय सरकारले विमानका केही टुक्राहरू समुद्रको किनारामा फेला परेको विज्ञप्ति मार्फत जनाएको छ। रसियाको दुर्गम क्षेत्र कामचटका प्रायद्वीपको पैलाना नजिकैबाट विमानले खराब मौसमका कारण हवाई नियन्त्रणको सिग्नल गुमाउँदा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। विमानमा सवार यात्रुहरू जीवित रहने सम्भावना न्यून रहेको बीबीसीले उल्लेख गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व समुदायलाई कोरोना भाइरसको खतरा टरिन नसकेको भन्दै सामान्य जीवनमा फर्कन हतार नगर्न आग्रह गरेको छ। डब्ल्यूएचओले कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरिएण्ट फैलिएसँगै भाइरस संक्रमणको खतरा रहिरहेकाले विश्वभरिका सरकारलाई सामान्य जीवनमा फर्कन हतार नगर्न चेतावनी दिएको हो। डब्ल्यूएचओको प्रेस ब्रिफिङमा युएनका स्वास्थ्य एजेन्सीका शीर्ष आपतकालीन विज्ञ माइक रायनले संक्रमणको नयाँ लहर विश्वको सबै क्षेत्रमा पुग्न सक्ने भन्दै सचेत र सुरक्षित हुन आग्रह गर्नुभएको छ। यसैगरी खोप अभियान व्यापक बनाएको बेलायत सरकारले आजै लकडाउन हटाउँदै अबका दिनमा मास्क र सामाजिक दूरी कायम नगरे पनि पुग्ने बताएको छ। प्रधानमन्त्री बोरिस जोनसनले आगामी जुलाई 19 जनजीवन सामान्य अवस्थामा फर्कन सक्ने बताउनु भएको छ। इण्डोनेसियामा 30 पूर्ण मात्राको खोप लगाइसकेका चिकित्सक र नर्सहरूको मृत्यु भएको छ। यो संख्या फेब्रुअरी र जून महिनाको हो। डाक्टर तथा नर्सहरूको संगठनले इण्डोनेसियामा नयाँ भेरिएण्ट बढेसँगै तेस्रो सिनोभ्याक खोप दिन माग गरेका छन्। इण्डोनेसियामा डेल्टा भेरिएण्टको संक्रमितहरू बढ्न थालेका छन्। 25 करोड़ जनसंख्या भएको इण्डोनेसियामा 8% भन्दा कम मानिसहरूमा मात्र खोप लगाइएको छ। नयाँ डेल्टा भेरिएण्टका कारण दक्षिण पूर्वी एसियाली देशमा यतिखेर संक्रमितहरूको संख्या बढ़दो क्रममा रहेको समाचारमा जनाइएको छ। जर्मनीले बेलायत लगायत अरू 4 राष्ट्रका नागरिकलाई लगाएको भ्रमण प्रतिबन्ध हटाएको छ। पोर्चुगल, रसिया, भारत र नेपालका नागरिकलाई लगाएको प्रतिबन्धहरू पनि भोलिदेखि खुकुलो पारिनेछ। खोपको पूरा मात्रा लगाएकाहरूलाई क्वारेन्टाइनमा पनि बस्न नपर्ने भएको छ। खोप नलगाएकाले भने 10 क्वारेन्टाइन बस्नुपर्नेछ। जर्मनीले कोरोना भाइरसको डेल्टा प्लस संक्रमण देखिएका राष्ट्रहरूमाथि केही कड़ा प्रतिबन्ध लगाउँदै आएको थियो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको असार 21 गतेसम्ममा बजेटले लिएको खर्चको लक्ष्य मध्ये 71.12% रकम खर्च भएको छ। यस दिनसम्ममा नेपाल सरकारको समग्र खर्च 10.48 खर्ब रूपियाँ बराबरको भएको छ। कुल खर्च मध्ये चालू तर्फको खर्च 7.92 खर्ब अर्थात 83.79% र पुँजीगत तर्फ 1.68 खर्ब अर्थात 47.71% खर्च भएको छ। यस अवधिमा वित्तीय व्यवस्थापन तर्फ 85.28 करोड़ अर्थात 49.36% खर्च भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो। आर्थिक वर्ष सकिन 8 बाँकी रहँदा सरकारको खर्चको गति वृद्धि भएको छ। असार महिना शुरू भएपछि एकै दिनमा 10 अर्ब भन्दा बढी सम्म रकम खर्च हुन थालेको थियो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार महिनाको 21 सरकारले 130 खर्ब खर्च गरेको छ। यो वर्ष सरकारले 14.74 खर्ब रकम खर्च गर्ने लक्ष्यका साथ बजेट ल्याएको थियो। सरकारले सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका 15 व्यवसायी तथा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले 4 कम्पनीलाई 2 र 11 कम्पनीलाई 1 लागि कालो सूचीमा राखेको जनाएको छ। खरिद कार्यालयको सोमबार बसेको बैठकले मंगलबारदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डीएसएम बुट इण्डस्ट्रीज बुढा नीलकण्ठ कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिशमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई 2 वर्षका लागि कालो सूचीमा सिफारिस गरेको जनाएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजारको नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार नेप्से सूचक 5 अंकले घट्दा दैनिक कारोबार रकम पनि घटेको हो। यस दिन नेप्से परिसूचक 5.24 अंकले घटेर 2,818 बिन्दुमा झरेको छ। यस दिन 220 कम्पनीका 1,01,35,000 209 किता शेयरहरू 4.22 करोड़ रूपियाँमा किनबेच भएका छन्। सोमबार 4.58 करोड़ 22 लाख रूपियाँ बराबरको शेयरको कारोबार भएको थियो। आरबीबी म्यूचुअल फण्ड अन्तर्गत 1 अर्ब रूपियाँको आरबीबी म्यूचुअल फण्ड 1 यही असार 23 बुधबारदेखि बिक्री खुला हुने भएको छ। यस योजनाको कोष प्रवर्धक राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेका छन्। यो योजना बन्दमुखी योजना हो। योजनाको अवधि 7 वर्षको रहनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
युरोकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति इटाली र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। इङ्ल्याण्डको बेम्बोली स्टेडियममा हुने इटाली र स्पेन बीचको खेल राति 12:45 बजे शुरू हुनेछ। आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रनेछन्। त्यसैले दुई ठूला टीम बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। इटालीले फिफा वरियताको शीर्ष टीम बेल्जियमलाई 2-1 गोल अन्तरले हराउँदै सेमी फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। त्यसअघि इटालीले प्री क्वार्टर फाइनलमा अस्ट्रियालाई अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गरेको थियो। तीन पटकको च्याम्पियन स्पेनले क्वार्टर फाइनलमा स्विजरल्याण्डलाई पेनाल्टी सुटआउटमा 3-1 गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै प्री क्वार्टर फाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा 5-3 गोल अन्तरले पराजित गरेको थियो। इटाली र स्पेन बीच हालसम्म 33 खेलमा प्रतिस्पर्धा भएको छ, जसमा स्पेनले 12 खेल जितेको छ। 12 खेल बराबरीमा सकिँदा 9 खेल इटालीले जितेको छ। पछिल्लो 14 खेलमा इटालीले स्पेनलाई मात्र 2 पटक हराउन सकेको छ। 7 खेल बराबरी खेल्दा 5 खेलमा इटाली पराजित भएको छ। युरोपियन च्याम्पियनशीपमा दुई टीम बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। इटाली र स्पेन बीचको विजेताले फाइनलमा इङ्ल्याण्ड र डेनमार्क बीचको विजेतासँग खेल्नेछ। इङ्ल्याण्ड र डेनमार्क बीचको दोस्रो सेमी फाइनल खेल बुधबार राति हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश 1 एवं भोलि प्रदेश 1-2 बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 17.5 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 9.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलमा विवाद समाधान सम्बन्धमा विषयगत छलफल शुरू। कार्यदलको बैठक भोलि पुनः बस्ने। जनताका साझा समस्या समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। नेपालमा आज थप 2634 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमणबाट 15 जनाको मृत्यु, 1565 जना संक्रमण मुक्त। त्रिभुवन विश्वविद्यालयद्वारा विदेशी विश्वविद्यालय र शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रको अनलाइनबाटै समकक्षता दिन शुरू। र रूसमा 28 जना यात्रुसहित हराइरहेको विमानको भग्नावशेष भेटियो। विमानमा रहेका सबैको मृत्यु भएको आशंका। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।